नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2079 साल वैशाख 4 गते आइतबार, वैशाख कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार अप्रेल 17 तारीक सन 2022 नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा साझेदार दललाई मिलाउने दायित्व कांग्रेसको प्रमुख शीर्षकमा मुख्य खबर छापेको छ भने कान्तिपुर दैनिकले महिलाको हत्या गरेर तीन दिनसम्म सबमा झारफुक शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। यता अन्नपूर्ण पोस्टमा त्यसै प्रसंगलाई बोक्सी लागेको भन्दै थुनिएकी महिला मृत फेला शीर्षकमा अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ भने नयाँ पत्रिका दैनिकमा गठबन्धनसँग भिड्न एमालेका सात रणनीति शीर्षकमा खबर छापिएको छ। यता नेपाल समाचार पत्रले गठबन्धनले नेपाली कांग्रेस अलमलमा शीर्षकमा खबर बनाएको छ भने नागरिक दैनिकले मेयरमा कांग्रेसका 14 आकांक्षी शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। राजधानी दैनिकले गठबन्धनमा गडबड़ीको संकेत शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। साझेदार दललाई मिलाउने दायित्व कांग्रेसको प्रमुख शीर्षकमा छापिएको खबर हो यो। नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने विषयमा धारणा बनाउन छलफल शुरू गरेको छ। कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सत्ता साझेदार दलबीच चुनावी तालमेल तथा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारको विषयलाई टुंगोमा पुर्याउन निर्णायक छलफल थालेको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार शुरू भएको बैठकले काठमाण्डू, ललितपुर, पोखरा, भरतपुर, विराटनगर, वीरगंज महानगर र 11 उपमहानगरपालिकामा कसरी जाने भन्ने विषयमा निर्णय गर्नेछ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दललाई मिलाएर अघि बढ़ने दायित्व कांग्रेसकै रहेको बताउनुभयो। वहाँले सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार र तालमेल सम्बन्धी संयन्त्र रहेको बताउँदै पार्टीका तर्फबाट सहजीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले भन्नुभयो, गठबन्धनको निर्णय भइसकेको छ, यसलाई कार्यान्वयन गर्नु पर्छ। पार्टीको शक्ति अनुसार पदमा दावी गर्नुपर्छ। महामन्त्री विश्वप्रकाश शर्माले 2074 स्थानीय तहको निर्वाचनमा कांग्रेसले भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई सहयोग गरेकाले यसपटक माओवादीले कांग्रेसलाई सहयोग गर्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले स्थानीय भावना र स्थानीय आवश्यकताले भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ भन्ने प्रश्न भएको बताउँदै सहमति भए तालमेलबाट नभए मित्रवत प्रतिस्पर्धामा जानुपर्ने धारणा राख्नुभयो। बैठकपछि प्रवक्ता डाक्टर प्रकाश शरण महतले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वार पार्टी केन्द्रले तय गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, नगरपालिका र गाउँपालिकाको हकमा सम्बन्धित कार्य समितिले निर्णय गर्छ। सरकारमा सहभागी दलहरूसँग छलफल भइसकेको छ। महानगर र उपमहानगरका उम्मेद्वार केन्द्रले नै तय गर्छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता यसै प्रसंगलाई नागरिक दैनिकले मेयरमा कांग्रेसका 14 आकांक्षी शीर्षकमा खबर छापेको छ। नेपालगंज उपमहानगरपालिकाको मेयर र उपमेयर बन्ने नेपाली कांग्रेसका आकांक्षी दौड़धुप्पा लागेका छन्। पार्टीबाट मेयर र उपमेयरको टिकट हात पार्न आकांक्षीहरू आआफ्नो समूह बनाएर लबिङमा लागेका हुन्। कांग्रेसबाट मेयरमा 14 र उपमेयरमा 11 जनाले आकांक्षा देखाएका छन्। आकांक्षीहरूले आफ्नो पक्षमा वातावरण बनाउन जिल्ला, लुम्बिनी प्रदेश र केन्द्रीय तहसम्मका नेतालाई भेट्न थालेका छन्। नेपालगंज कांग्रेसका लागि महत्वपूर्ण उपमहानगरपालिका हो। कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर हो नेपालगंज। त्यसकारण पनि नेपालगंजलाई कांग्रेसले महत्वका साथ हेर्दै आएको छ। पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा बाँकेमा अहिलेसम्म टुंगो लागेको छैन। नेपालगंजको मेयर र उपमेयर गठबन्धनभित्रको कुन दलले पाउँछ भन्नेबारे टुंगो नलागे पनि कांग्रेसका आकांक्षी आफ्नै पार्टीले पाउने विश्वासमा टिकटका लागि दौड़धूपमा लागेका हुन्। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर बनाएको छ। यता नेपाल समाचार पत्रमा गठबन्धनले नेपाली कांग्रेस अलमलमा शीर्षकमा खबर छापेको छ अग्रपृष्ठमा। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ़ दलबीच तालमेल गर्ने विषयले नेपाली कांग्रेसको उम्मेद्वार छनौट प्रक्रिया अलमलमा परेको छ। 753 स्थानीय तहमध्ये अधिकांशमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने मनस्थिति बनाए पनि तालमेलका कारण केन्द्रीय दबाव बढ़ेको छ। स्थानीय आवश्यकता र औचित्यको आधारमा तालमेल गर्ने कि नगर्ने भन्नेबारे पार्टीको स्थानीय तहले नै निर्णय लिने केन्द्रीय समितिको नीति भए पनि कांग्रेसको तल्लो तहलाई केन्द्रीय तहले तालमेलका लागि दबाव बढ़ाइरहेको छ। पार्टी आबद्ध भातृसंघ एवं स्वेच्छुक संस्थाहरूलाई केन्द्र प्रदेश जिल्ला पालिका ओडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेद्वार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेद्वारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने भन्ने स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको पछिल्लो निर्देशनले पनि तालमेलको लागि जिल्लालाई दबाव बढ़ाएको बुझिन्छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। यता राजधानी दैनिकमा गठबन्धनमा गडबडीको संकेत शीर्षकमा खबर छापेको छ राजधानी दैनिकले अग्रपृष्ठमा। आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेद्वारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ़दै गइरहेको छ। असन्तुष्टि बढ़दै जाँदा सत्तारूढ़ दलकै उम्मेद्वारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ। केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेर सीट बाँडफाँडको मापदण्ड गृह कार्य गरिरहेको छ। यो समितिमा गठबन्धनभित्र रहेका दलबाट दुईजना सदस्य रहेका छन्। तर यो समितिले अझै सीट बाँडफाँड गर्न सकेको छैन। सीट बाँडफाँड गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्षको तालमेल सम्बन्धी सीट बाँडफाँड गरी तीन वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिश गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी पाँच वैशाखभित्र केन्द्रलाई पठाउन भनेको छ। गठबन्धनमा गडबडीको संकेत राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। आचार संहिता कानूनी बन्धन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचार संहिता नैतिक र कानूनी बन्धन भएकाले यसको पालना सबै पक्षले गर्नुपर्ने बताउनुभयो। मध्यप्रदेशको राजधानी जनकपुरधाममा शनिबार निर्वाचन आयोगले गरेको स्थानीय तह निर्वाचन 2079 मीडिया विमुखीकरण कार्यक्रम उद्घाटन सत्रलाई सम्बोधन गर्दै वहाँले निर्वाचन आचार संहितालाई सामान्य रूपमा नलिन आग्रह पनि गर्नुभयो। आचार संहिता उल्लंघन भएको विषयमा आयोगले जानकारी प्राप्त गर्दा स्पष्टीकरण सोधेर आयोगले यकिन गर्ने र आचार संहिता उल्लंघन भएको प्रमाणित भएमा 1,00,000 रूपियाँ जरिवानादेखि उम्मेद्वारी खारेजीसम्मको कार्यवाही गर्न सक्ने अधिकार आयोगलाई रहेको उहाँले जानकारी गराउनुभयो। उहाँले निर्वाचनको प्रक्रिया शुरू भएपछि निर्वाचन आचार संहिता उल्लंघन भए नभएको विषयमा पालिकादेखि जिल्लासम्म संयन्त्र निर्माण भएको जानकारी समेत गराउनुभयो। आचार संहितामा सामाजिक सञ्जालको विषय गम्भीर रूपमा उठेकाले प्रेस काउन्सिल नेपाललाई यसको नियमनका लागि आयोगले अनुरोध गरिसकेको बताउनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता कान्तिपुर दैनिकमा निर्वाचनमा अझै आशंका शीर्षकमा खबर छापिएको छ। स्थानीय तह निर्वाचन आउन 26 दिन बाँकी छ। निर्वाचन आयोगले कार्यतालिका अनुसार तयारी गरिरहेको छ। तैपनि निर्वाचन नहुने पो हो कि भन्ने आशंका व्याप्त छ। सत्तारूढ़ दलकै नेताहरूले निर्वाचन सार्न सकिने अभिव्यक्ति दिइरहेका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शनिबार जनकपुरको एक कार्यक्रममा मुलुकमा निर्वाचनको माहौल भइसकेकाले शंका उपशंका नगर्न आग्रह गर्नुभयो। देशमा निर्वाचनको माहौल तयार भइसकेको छ। कहीँ कतैबाट अझै पनि निर्वाचनका विषयमा विभिन्न शंका उपशंका हुनु राम्रो होइन। उहाँले भन्नुभयो प्रमुख निर्वाचन आयुक्तकै यस्तो भनाई किन आयो भन्ने पनि बहसको विषय छ। वैशाख 30 निर्वाचन गर्न आयोगले 5 अर्ब भन्दा बढ़ी खर्च गरिसकेको छ। 40 भन्दा बढ़ी जिल्लाको मतपत्र समेत छापिसकेको छ। वैशाख 11 निर्वाचन सामग्री जिल्ला जिल्ला ढुवानीका लागि आयोगले 30 भन्दा बढ़ी सैनिक खटाएर प्याकिङ गरिसकेको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। गठबन्धनसँग भिड्न एमालेका सात रणनीति, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। सत्ता गठबन्धन तालमेलसहित चुनावमा जाने भएपछि एमाले जवाफी योजना र रणनीतिको तयारी थालेको छ। आफूहरूका सीटमा भागवण्डा गर्ने गरी सत्तारूढ़ पाँच दलीय गठबन्धन अगाडि बढ़ेपछि उसले व्यवस्थित योजना र आक्रामक प्रचार प्रसार सहितका रणनीति अंगीकार गरेको छ। पार्टीबाट पाँच दलीय गठबन्धनसहित निर्वाचनमा जाने सर्वसम्मत निर्णय भएका कांग्रेस सभापति शेरबहादुर देवालले साझेदार दलबीच सम्मानजनक सीट बाँडफाँडको रणनीति लिनुभएको छ। यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। अब फरक प्रसंग। महिलाको हत्या गरेर तीन दिनसम्म शवमा झारफुक शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डण्डी, बीचमा महिलाको शव, शवको वरिपरि तीनजना धामी झाँक्री कामी रहेका थिए। यो हामीले गरेको हामी नै ठिक पार्छौं उनीहरू भनिरहेका थिए। शव गनाइसकेको थियो, तैपनि केही छेडमा होसमा ल्याउने भन्दै हल्लाइरहेका थिए। कञ्चनपुरको वेदकोट नगरपालिका छका वडा सदस्य धनी सिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो। मुसे पानीमा धामी जाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए। झाँक्रीको कुटपिटबाट 42 वर्षीय रन्चुला साउथको बिहिबार नै मृत्यु भएको थियो। शव गनाएको अवस्थामा आँगनमै राखिएको थियो। शरीरभरि घाउ र फलामको डण्डी तताएर पोलेका डाम थिए। बिहानै मेरो घरमा एक दुईजना आएर साउथको घरमा यस्तो भएको छ भने वडा सदस्य पुजाराले भने, म त्यहाँ जाँदा धामीहरू मै माथि खनिए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनु पर्यो। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चुरेको बत्सेला क्षेत्रमा पदमार्ग निर्माणको काममा खटिएकी मजदूर थिइन् रन्चुला एकल महिला। उनी ज्याला मजदूरी गरेर दुई छोरी र आफ्नो गुजारा गरिरहेकी थिइन्। श्रीमानको 7 वर्ष अघि भारतमा मृत्यु भएको थियो। महिलाको हत्या गरेर तीन दिनसम्म शवमा झारफुक, यो खबर कान्तिपुर दैनिक लगायत अन्य पत्र पत्रिकाले पनि आज प्राथमिकता दिँदै छापेका छन्। दिउँसो सड़क बन्ने, बिहान फोहोर उठ्ने, यो खबर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। काठमाण्डू महानगरपालिकाले उपत्यकाको फोहोर विसर्जन गर्न सिस्टोल जाने समय तोकेपछि सफाईमा सुधार भएको छ। राति 2 बजेदेखि बिहान 8 बजे 6 घण्टा फोहोर बोकेका गाड़ी ल्याण्डफील्ड साइडमा जाने भएपछि सड़क निर्माणमा समय दिन सम्भव भएको छ। पासाङ लामु राजमार्ग अन्तर्गत मुडखु तीन पिप्ले सड़क निर्माण कार्यलाई सहज बनाउन यस बाहेकको समयमा गाड़ी नपठाउने व्यवस्था गरिएको हो। स्थानीयवासीले सो सड़क कालोपत्री हुनुपर्ने माग गर्दै चैत 18 गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए। सड़क निर्माण कम्पनीले कालोपत्री कार्यलाई चालू गर्ने प्रतिबद्धता जनाएपछि चैत 27 गतेबाट कामलाई सहज बनाउन बिहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको हो। दिउँसो सड़क बन्ने, बिहान फोहोर उठ्ने, नेपाल समाचार पत्रले यो खबर अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले अर्थतन्त्रमा सकारात्मक सन्देश शीर्षकमा सम्पादकीय बनाएको छ। सन् 2019 लगभग अन्त्यदेखि कोविड रोगको संक्रमण तथा हालसम्म पनि यसबाट विश्वले पूर्ण रूपमा मुक्ति पाउन नसकेका कारण विश्वका हरेक जसो देशका अर्थतन्त्रले प्रतिकूल अवस्थाको सामना गरिरहनु परेको छ। पछिल्लो समय रूस तथा पूर्व सोभियत गणराज्य युक्रेनबीच चर्केको द्वन्द्वको फलस्वरूप विश्व अर्थतन्त्रलाई झन अधोगतितर्फ धकेल्ने काम भएको छ। विशेष गरी नेपाल जस्ता विकासशील तथा अल्प विकसित मुलुक यी दुवै घटनाबाट नराम्ररी पिल्सिएका छन्। मुलुकको अर्थतन्त्र शिथिल नै बनाएको छ। प्राप्त अनुदानको सही सदुपयोग गरेर त्यसको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष दिन सक्ने हो भने अन्य अनुदान तथा सहयोगका लागि थप ढोका खुला हुन सक्छ। यस खालको सहयोग प्राप्त गर्नका लागि नेपाल जस्तो मुलुकले दात्री निकाय तथा मित्र राष्ट्रको विश्वास आर्जन गर्नैपर्छ। नेपाली अर्थतन्त्रको अभिवृद्धिमा यसले सकारात्मक योगदान पुर्याउने आशा गर्न सकिन्छ। अर्थतन्त्रमा सकारात्मक सन्देश शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय छापेको छ। यता कान्तिपुर दैनिकमा आकाशिदो निर्वाचन खर्च मौलाउँदो भ्रष्टाचारको मूल शीर्षकमा सम्पादकीय छापिएको छ। दोस्रो दलीय नेतृत्व स्वयं नै मुलुकप्रति जिम्मेवार बनी चुनावी खर्च घटाउन चिन्तित हुनुपर्छ। आफ्नो इमानमाथि प्रश्न उठला र प्रतिष्ठा धूलामा मिल्न जाला भन्ने भय उनीहरूमा हुनुपर्छ। निर्वाचन आयोग अख्तियार जस्ता संवैधानिक निकायलाई उनीहरूले बलियो संस्थाका रूपमा विकास गर्नुपर्छ। पार्टी पंक्तिमा अनुशासित राजनीति गरिरहेकाहरूले यसका निम्ति निरन्तर दबाव दिनुपर्छ। यो सम्पादकीय कान्तिपुर दैनिकमा छापिएको हो। यता कारोबार दैनिकमा सम्पत्ति शुद्धिकरणका मुद्दामा सरकारको उदासीनता शीर्षकमा सम्पादकीय छापिएको छ भने राजधानी दैनिकमा स्थानीय सरकारमा सिंहदरबारकै वंशानुगत रोग शीर्षकमा सम्पादकीय छापिएको छ। नागरिक दैनिकमा ऋणनीति आवश्यक शीर्षकमा सम्पादकीय छापिएको छ। स्थायी सरकार भनिने कर्मचारी तन्त्रले मुलुकका लागि विदेशी सहयोगको कस्तो महत्व छ भन्ने बुझेको छ, तर यस्तो सहयोग ल्याउन र सदुपयोग गर्न तदारूकता देखाएको भन्ने पाइँदैन। ऋणनीति आवश्यक शीर्षकमा नागरिक दैनिकले सम्पादकीय छापेको छ भने अन्नपूर्ण पोस्टले उल्लंघन गर्न होइन आचार संहिता शीर्षकमा सम्पादकीय बनाएको छ। पछिल्लो समय नेपाली राजनीतिमा देखिएको छ घृणा अर्थात एकअर्काप्रति घृणित आरोप लगाउने काम धेरै नेताले गरिरहेका छन्। घृणा चुनावमा मात्र होइन अरू बेला पनि फैलाउन हुँदैन। नेताहरू जतिसक्दो एकअर्कालाई घृणा फैलाइरहेका छन्। यो आचार संहिता विपरीतको कर्म हो। आचार प्रचार प्रसारमा सामाजिक सञ्जालको दुरूपयोग त झन गर्नै हुँदैन। सामाजिक सञ्जाल चाहिँ एकअर्काप्रति घृणा र भ्रम फैलाउने काममा दुरूपयोग भइरहेको छ। निर्वाचन आयोगले आचार संहिता जारी गर्यो उसैले पालना गरोस् भन्ने होइन कि त्यसको पालना गर्ने हो। खासमा त आचार संहिता पालना गराउने भन्दा पनि पालना गर्ने कुरा हो। यसमा दलहरू गम्भीर हुनु जरूरी छ। लोकतन्त्रलाई बलियो बनाउने हो भने आचार संहिताको पूर्ण पालना सहितको निर्वाचन जरूरी छ। यो अन्नपूर्ण पोस्टले बनाएको सम्पादकीय हो। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी प्रसंगहरू। असफलताको बाटोमा स्वास्थ्य बीमा शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। अस्पतालहरूले बिमितको उपचार गरे बापतको रकम मागदावी गरे पनि स्वास्थ्य बीमा बोर्डले समयमै भुक्तानी नगर्दा मुलुकभरका धेरै जसो स्वास्थ्य संस्था प्रभावित बनेका छन्। बोर्डले रकम दिन ढिलाइ गरेको भन्दै धेरै जसो अस्पतालले बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिन थालेका छन्। बोर्डले बिमितको उपचार गरे बापतको रकम उपलब्ध नगराउँदा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मोरङ उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पाल्पाको युनाइटेड मिशन हस्पिटल तानसेन कोशी अस्पताल जस्ता स्वास्थ्य संस्थामा आर्थिक संकट उत्पन्न भएर उपचार सेवा रोकिन थालेको छ। असफलताको बाटोमा स्वास्थ्य बीमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। नेपालमा गरिने विदेशी लगानीमा न्यूनतम 5 करोड़को सीमा घटाइँदै यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने भएको छ। विदेशी लगानीकर्ताले नेपालमा न्यूनतम 5 करोड़ लगानी गर्नुपर्ने विद्यमान सीमालाई परिमार्जन गर्न थालेको हो। व्यवसायको प्रकृति हेरेर 5 करोड़ भन्दा कम विदेशी लगानी समेत स्वीकार गरिने व्यवस्था गर्न थालिएको हो। सरकारले 15 जेठ 2076 राजपत्रमा सूचना प्रकाशन गर्दै विदेशी लगानीको न्यूनतम सीमा 5 करोड़ रूपियाँ तोकेको थियो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 दफा 3 उपदफा 3 दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता 5 करोड़ रूपियाँ तोकेको छ। उक्त सूचनामा उल्लेख गरिएको छ त्यसअघि विदेशी लगानीको न्यूनतम सीमा 50 लाख रूपियाँ रहेको थियो। नेपालमा गरिने विदेशी लगानीमा न्यूनतम 5 करोड़को सीमा घटाइँदै पुनरावलोकन समितिले व्यवसायको प्रकृति अनुसार कम लगानी समेत खुला गर्ने तयारी गर्दै व्यवसायीहरू सीमा घटाउनेको पक्ष र विपक्षमा नयाँ पत्रिका दैनिकले अर्थ पत्रिका पृष्ठमा छापेको खबर हो। र बुटुलको अस्पताल लाइनमा 44 वर्षदेखि पुष्पा फर्मा सञ्चालन गरिरहेका रामप्रसाद खरेल नभत्किएको पुरानो सड़क झलझली सम्झिन्छन्। फराकिलो नभए पनि पहिलेको सड़कमा धूलो उठ्थेन, खाल्डा थिएनन्। 6 वर्ष भयो सड़क ध्वस्त छ। उनले भने अहिले भत्काउने काम मात्रै हुन्छ, सड़क बनेको देखिएन। 2072 सालपछि सड़क जीर्ण बनेको हो, त्यसअघि क्रमिक रूपमा भत्किए पनि मर्मत हुन्थ्यो। उनले भने अहिले दुःख मात्र रहेको छ, कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।